आइतबार 10 बजेको समाचार पश्चात 11 बजेसम्म तपाईँको रेडियो सेटमा आउने कार्यक्रम मुक्तक मालाको समय आज पनि श्रोता सुरु भइसकेको छ। मदन भण्डारी उपस्थित भइसकेको छु, प्रविधि समेसनमा कविता श्रेष्ठजी हुनुहुन्छ। तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत, हार्दिक नमस्कार। श्रोता, तपाईँले हामीलाई 91.6 MHz अहिले पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर www.radiovision.com.np लग अन गरेर संसारभर एकैसाथ सुनिरहनु भएको हुनुपर्छ। तपाईँले मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर त्यसको रेडियो लिस्टमा गएर रेडियो भिजन त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। चेतनाको क्षीणताले सिस्नु पनि पाती भयो, चेतनाको क्षीणताले सिस्नु पनि पाती भयो, मध्याहको प्रहर पनि मेरा लागि राति भयो। कर्मको फल जे भए नि भोग्नै पर्ने हुन्छ नि, जिन्दगीमा गोल त गरे तर आत्मघाती भयो। ओहो, यो मुक्तक मुक्तकार बाबुराम पोखरेलजीको। आजको बसाइमा श्रोता मसँग रहनुहुनेछ मुक्तकार बाबुराम पोखरेल, उहाँसँग म भलाकुसारी गर्नेछु। केही समयपछि उहाँसँगको कुराकानी लिएर आउँछु। अहिलेलाई भने उहाँकै अर्को एउटा मुक्तक, जिन्दगीमा कुनै बेला हारे पनि जित हुन्छ, जिन्दगीमा कुनै बेला हारे पनि जित हुन्छ, तर किन किन मान्छे हारसँगै भयभीत हुन्छ। दुःखसँग बाँच्यो भने एउटा सफल कलाप्रेमी रुँदा पनि श्रोता सामु गजबको गीत हुन्छ। यस्तै यस्तै मिठा मुक्तक उहाँकै आवाजमा सुन्नेछौ। फुल जस्तै तिम्रो जीवन भन्न सुहाउँछ, फुल जस्तै तिम्रो जीवन भन्न सुहाउँछ, रात किरानी फुलेपछि धरती मगमगाउँछ, फुलबारीको छेउतिर टलिएर बस्दा बस्दै झुकिएर माउरी पनि तिमी तिरै आउँछ। हामी पनि आउनेछौँ एउटा गीत पश्चात। कार्यक्रम मुक्तक माला सुन्दै रहनुहोला। तपाईँहरूले पठाउनु भएका मुक्तक म अर्को साता कार्यक्रममा उठाउनेछु। तपाईँले मुक्तक धेरै पठाउनु भएको छ, हामीलाई धेरै माया गर्नुभएको छ। यो माया सदैव यसरी नै हामीसँगको तपाईँसँग रहिरहनेछ, यही आशा हाम्रो। कार्यक्रम सुनेर पक्कै अन्त्यसम्म साथ दिनुहुनेछ। अहिलेलाई भने यो गीत पश्चात आउँछु, मुक्तकार बाबुराम पोखरेलजीसँगको कुराकानी लिएर आउँछु।
I'm तारोलाई तोडी
यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता। मुक्तक माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन 91.6 MHz। मैले प्रारम्भमा नै तपाईँहरूलाई जानकारी गराएको थिएँ आज मसँग मुक्तकार बाबुराम पोखरेल हुनुहुन्छ भनेर। उहाँसँग अब म भलाकुसारी गर्नेछु। सर, कार्यक्रममा स्वागत छ तपाईँलाई।
हस्, धन्यवाद।
के छ खबर? आराम हुनुहुन्छ नि?
एकदम ठिक छ।
अब मुक्तक मालामा आज तपाईँका मुक्तक सुनौँ अनि तपाईँसँग केही भलाकुसारी गरौँ भनेर नै जमर्को गरेको हो मैले पनि। मुक्तकबाटै कुराकानीको प्रारम्भ गरौँ कि जस्तो लागिराखेको छ।
हुन्छ, एकदम ठिक छ।
साहित्यको चोटिलो विधा चट्नी, मुक्तकको स्वाद चाखौँ न पहिले।
हजुर, मेरो पनि यो अलि रुचिकै विधा मुक्तक विधा नै हो, त्यसैले यसैबाट सुरु गरौँ। ल, म एउटा सुरु गरेँ है त।
हुन्छ हुन्छ।
दक्ष खेलाडी उसले कोसिस गरे पुग्छ, दर्शकलाई त के छ र केवल रिस गरे पुग्छ। दक्ष खेलाडी उसले कोसिस गरे पुग्छ, दर्शकलाई त के छ र केवल रिस गरे पुग्छ। पुरै खेलबाट बाहिरिनको लागि पनि, पुरै खेलबाट बाहिरिनको लागि पनि मात्र एउटै पेनाल्टी मिस गरे पुग्छ। मात्र एउटै पेनाल्टी मिस गरे पुग्छ।
अर्को सुनौ।
अब यो मुक्तकसँगै सम्बन्धित भने मैले त्यसो भए एउटा सिर्जनाका भावहरूमा अपारहरूको खोजीमा छु, रूप रङ्ग भन्दा पनि सारहरूको खोजीमा छु। सिर्जनाका भावनामा अपारहरूको खोजीमा छु, रूप रङ्ग भन्दा पनि सारहरूको खोजीमा छु। सानो सृष्टिमा सुन्दर संसार अटाउन सक्ने, सानो सृष्टिमा सुन्दर संसार अटाउन सक्ने हिजो आज म त्यस्तो मुक्तकारहरूको खोजीमा छु। हिजो आज म त्यस्तो मुक्तकारहरूको
खोजीमा छु। शब्द शब्द खेलाउन जान्नुपर्छ मासै, श्रोता दर्शक आफैतिर तान्नुपर्छ मासै, चार हरफ खोर्दैमा कहाँ भन्छ र मुक्त, सस मुटु छुने बाँड हान्नुपर्छ मासै। मैले पनि लेखेको थिएँ एकचोटि। हामी प्रारम्भतिर जाउँ न थोरै। मुक्तक लेखनको सुरुवात कसरी गर्नुभयो? यो मुक्तक प्रतिको मोह कसरी बढ्यो तपाईँको?
यो सुरुमा कस्तो रह्यो भने, म सुरुमा मुक्तक विधा भन्दा अरू विधातिर कविता नै हो सुरुमा मैले सुरुवात गरेको। त्यो बच्चा केटाकेटी उमेरदेखि नै, विद्यालय शिक्षा जति बेला म आर्जन गरिराखेको थिएँ त्यति बेलादेखि विद्यालयका प्रोग्रामहरूमा र जिल्ला स्तरीय अन्य केही प्रोग्रामहरूमा पनि भाग लिन जान्थेँ। कविताबाट सुरु गरेको हो। तर त्यस पछाडि के भयो भने, यो छोटोमा ट्वाट्ट एकदम इम्पोर्टेन्ट महत्त्वपूर्ण कुराहरू ट्वाक्क भन्न सकिने विधा भएर बढी जसो यो मन तान्यो मेरो, यो मुक्तकले नै तान्यो। त्यसपछि क्रमशः म चाहिँ नि मुक्तकतिर अलि मोहित बनेछु। अहिले चाहिँ अलि बढी मुक्तकतिरै लागेको छ। 2-3 वर्ष मात्रै भयो मैले मुक्तकहरू लेख्न सुरु गरेको पनि।
कसको मुक्तक देखेर चाहिँ तपाईँलाई एकदम लोभ्यायो कि आफै चाहिँ होइन यो चाहिँ रहेछ नि त मार हान्ने भन्ने लागेर चाहिँ मुक्तकतिर तपाईँ बढी आकर्षित हुनुभयो?
हजुर, पढ्न त अब पढियो होइन, पढ्न पनि अलिअलि, त्यो सुरुमा त पढ्नु नै पनि पर्ने।
हजुर हजुर,
प्रभाव पर्नु लागि धेरै मुक्तकहरू पनि पढियो र आफैले अब त्यो बिस्तारै यतातिर मन फर्कियो। च्वाट्ट हान्न सकिने, छोटोमा गर्ने, म अलिक थोर बोल्ने मान्छे रहेछु स्वभावैले, त्यसैले धेरै लामो गफ गर्नुभन्दा छोटोमा ट्वाक्क कुरा भन्नलाई मन पर्यो। त्यसले गर्दा यो मुक्तकतिरै बढी जसो आउन थालेको छु।
चौथो लाइन मुक्तकको वाचन गरिसकेपछि, मुक्तको धर्म व्यङ्ग्य, ती माथि पनि मार हान्ने, र त्यो मजा मुक्तक तपाईँले पाएपछि मुक्तकतिरै रमाउनु भयो। अब अलिकति धेरै त भएको छैन भन्नुभयो होइन, अब दुई तिन वर्ष भयो भन्नुभयो। दुई तिन वर्ष भन्दा अगाडि नेपालमा मुक्तक लेखिँदा 2 अरबदेखि 7 अरबसम्मका मुक्तक लेखिए, र जब पोखरामा मुक्तकको एउटा घोषणा विधान बनियो त्यसपछि चाहिँ चतुष्पदीय मुक्तक लेख्नुपर्छ भनेर सिलसिला सुरु भयो। धेरै उतार चढावहरू आए। अब तपाईँ चाहिँ त्यो समयको पनि साक्षी हुनुहुन्छ र अहिले अब चतुष्पदीय त तपाईँले लेखिरहनु पनि भएको छ, थोरै सम्झिनुहोस् त तपाईँले त्यो समय र यो समयलाई।
अब मैले नै पनि त्रिपदीय अब 2 अरबका 3 अरबका कोही कोही 5 अरबका पनि मुक्तकहरू लेखेँ, सुरु सुरुको अवस्थामा लेखेको छु, त्यस्तो पनि लेखेको छु। र अहिले पनि अब यो तुकबन्दीका हिसाबले केही सामान्य हिसाबले मात्रै अनुप्रास मिलेकालाई पनि मुक्तक भनेरै मैले राखेको पनि छु। पहिले रचना भएकाहरू त्यस्ता किसिमका मुक्तकहरू पनि छन्, तर अहिले आएर चाहिँ चतुष्पदीय मात्रै लेख्छु म। अहिले चतुष्पदीय लेख्ने र पहिलो दोस्रो र चौथो पाउमा अनुप्रास मिलेको तुकबन्दी युक्त नै लेख्ने हो, र एउटा मुक्तकमा एउटा भन्दा बढी विषयवस्तु एउटा भन्दा बढी भावहरू आएको मुक्तकहरू छैन म कहाँ।
अहिले जे होस् मुक्तक जुन हिसाबले जुन संरचनामा अगाडि बढिराखेको छ त्यही अनुसारले तपाईँले आफूलाई ढालिरहनु भएको छ।
हजुर त्यो छ। अब चाहिँ कस्तो रह्यो भने द्विपदीय पनि मुक्तकहरू बने लेख्नुभयो कतिपय मुक्तकारहरूले, त्यसलाई पनि मुक्तकै भन्नुहुन्छ उहाँहरू आफू। तर अहिले जुन अब यो मुक्तक प्रतिष्ठानसँग चाहिँ रहेको एउटा धारणा छ र पोखराको त्यो चाहिँ जुन घोषणा पत्र छ त्यही मुताबिक नै अहिले मुक्तकहरू लेख्नुपर्छ भन्ने चाहिँ मेरो सोचाइ हो।
देशव्यापी रूपमा चतुष्पदीय मुक्तकै लहर चलेको छ अहिले त होइन। मुक्तक सुनौ हामी कार्यक्रममा।
हस् ल, जीवन दर्शनसँग सम्बन्धितै। मानु डोरीलाई सँगालेर बाट्यो जिन्दगी, यात्रा सम्झी अग्ला पर्वत काट्यो जिन्दगी। मानु डोरीहरू सँगालेर बाट्यो जिन्दगी, यात्रा सम्झी अग्ला पर्वत काट्यो जिन्दगी। दिन रात घाम छाया सरोवरी खेप्दै जाँदा जाँदै, दिन रात घाम छाया सरोवरी खेप्दै जाँदा जाँदै, कालखण्डको आखिरीमा फाट्यो जिन्दगी, कालखण्डको आखिरीमा फाट्यो जिन्दगी।
अर्को अर्को सुनौ एउटा।
भित्र बसा भए पनि बाहिर फरक खोल्छ यहाँ, धेरै गीत बजे तर सबको एउटै बोल छ यहाँ। भित्र बुवासा भए पनि बाहिर फरक खोल्छ यहाँ, धेरै गीत बजे तर सबको एउटै बोल छ यहाँ। सम्म्याउने डोजरको पनि चुक्कुल खुस्किसक्यो, सम्म्याउने डोजरको पनि चुक्कुल खुस्किसक्यो, अब त सम्मेल्नै नसक्ने गरी भद्रगोल छ यहाँ, अब त सम्मेल्नै नसक्ने गरी भद्रगोल छ यहाँ।
आदरणीय श्रोता, यो मलाई बडो रमाइलो लागिरहेको छ। के छ भने बाबुराम सरसँग मैले कार्यक्रममा कुराकानी गर्नुभन्दा अगाडि बोल्दा चाहिँ उहाँ बिस्तारी बोलिरहनु भएको थियो, जब मुक्तक वाचन गर्न थाल्नु हो उहाँको त्यो जोस, त्यो ऊर्जा देखेर म आफै छक्क परिराखेको छु। यहाँ मुक्तकमा त्यो दम हुन्छ, त्यो तपाईँहरूले पनि अहिले महसुस गरिरहनु भएको होला। अब सुन्नु न, तपाईँ अहिले अब मुक्तकको सङ्ग्रह निकाल्ने पनि तयारी गरिरहनु भएको छ। अलिकति हामीले अनौपचारिक कुराकानी थोरै अगाडि पनि गरेका थियौँ कार्यक्रम सुरु हुनुभन्दा अगाडि। कहिलेसम्ममा निकाल्नुहुन्छ, के कस्तो भइराखेको छ, थोरै यस बारेमा बताइदिनुहोस् न।
म करिब करिब अन्तिम तयारीको अवस्थामा छु।
हजुर,
अब सेटिङको अवस्थामा पुगिसकेको भनेपछि चाहिँ अन्तिम तयारी नै भन्नुपर्छ। मेरो यो कृतिमा शब्दचित्र भनेर मैले चाहिँ प्रकाशन गर्न खोजेका छु।
हजुर हजुर,
यसभित्र 6 प्रकारका विषयवस्तुहरू 6 क्याटागोरीमा राखेका छु। त्यसभित्र भएका मुक्तकहरूलाई 6 भागमा 6 क्याटागोरीभित्र समेट्ने प्रयत्न गरेको छु। एउटा जीवन दर्शनसँग सम्बन्धित मुक्तकहरू छन्, दोस्रो समाज, अब मुक्तकको उद्गम स्थलले समाज भावनाले समाज भनेर राखेका छु, त्यसपछि घटना भनेर राखेका छु, नीतिगत तथा धर्मसँग सम्बन्धित मुक्तकहरू छन्, त्यस्तै प्रेमसँग सम्बन्धित र अन्य विविध भनेर 6 क्याटागोरीमा मुक्तकहरू समेटिएका छन्। अब करिब करिब अन्तिम अवस्थामा, अन्तिम तयारीमा रहेको छु म। अब छिटै यो चाहिँ असोज महिनाभित्रै निकाल्ने तयारीमा रहेको छु।
ए, अहिले छापाखानामा छ?
हजुर, छापाखानामा पुगिसकेका छ, त्यसलाई सेटिङको काम हुँदैछ।
पहिलो संग्रह हो यो तपाईँको?
हजुर, यो साहित्य कृतिमा चाहिँ पहिलो संग्रह हो। साहित्येतर विषयवस्तुमा अरू पुस्तकहरू थिए, तर साहित्यको सन्दर्भमा चाहिँ
यो अरू अरू पुस्तकहरू पनि अगाडि आएको हो, साहित्य तर्फैको चाहिँ यहाँ पहिलो हो भनिरहँदा अरू अरू चाहिँ के आयो भन्ने कुरा पनि मलाई जान्न मन लाग्यो।
हजुर, अर्को 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 चाहिँ योभन्दा अगाडिको मेरो यो बालमित्री विद्यालयसँग सम्बन्धित पुस्तक छ।
ए हजुर,
बालमित्री विद्यालयमा सिकाइ क्रियाकलाप भन्ने
हजुर
नामको पुस्तक छ। यसले चाहिँ साना साना बालबालिकाहरूलाई सिकाइ कसरी चाहिँ प्रभावकारी बनाउन सकिन्छ, बालबालिकाहरूको सिकाइमा के कस्ता अवस्थाहरू रहन सक्छन् र त्यसलाई चाहिँ कसरी उजागर गरेर सरल सिकाइ, सहज सिकाइ र प्रभावकारी सिकाइ हुनसक्छ भन्ने सन्दर्भको पुस्तक हो त्यो चाहिँ। त्यो अब एजुकेसनसँग सम्बन्धित विषयवस्तुको पुस्तक हो।
ए हजुर हजुर, छिटै नै तपाईँको प्रकाशन हुन लागेको शब्द चित्रले नेपाली साहित्यको चोटिलो विधा, फुर्तिलो विधा, रसिलो कसिलो विधा मुक्तकमा धेरै उचाइ समाउन सकोस्, तपाईँलाई धेरै धेरै शुभकामना छ। मुक्तक सुनौ।
ल, अर्को मैले भने, चामलमाथि लिड पार्न जाँदो रहेछ मुसा, नयाँ कोट धुजा पारी खाँदो रहेछ मुसा। चामलमाथि लिड पार्न जाँदो रहेछ मुसा, नयाँ कोट धुजा पारी खाँदो रहेछ मुसा। च्या च्या गरी रातैभरि निद्रा बिगारेर, च्या च्या गरी रातैभरि निद्रा बिगारेर, चाँजो पाँजो ध्वस्त पारी लाँदो रहेछ मुसा। चाँजो पाँजो ध्वस्त पारी लाँदो रहेछ मुसा।
मुसाको पनि भाग्य पो खुलो मुक्तकमा आयो। अर्को अर्को सुनौ त अर्को।
जमाना यो संकीर्तनको नामै भोक्नुपर्छ, केही उपहार टक्र्याउन रिश्वत बोक्नुपर्छ। जमाना यो संकीर्तनको नामै भोक्नुपर्छ, केही उपहार टक्र्याउन रिश्वत बोक्नुपर्छ। कति साह्रो व्यवस्थामा बाँचेको छ मान्छे, कति साह्रो व्यवस्थामा बाँचेको छ मान्छे, आफ्नै खुट्टा तान्नेलाई सलाम ठोक्नुपर्छ। आफ्नै खुट्टा तान्नेलाई सलाम ठोक्नुपर्छ।
ठिकै, मेरो पनि एउटा मुक्त स्थिति थियो, मैले यहाँ श्रोताहरूलाई सेयर गर्न चाहे। जिन्दगीमा कस्ता कस्ता काम गर्नुपर्छ, बाँचुन्जेली लेखिया रहन्छ आराम गर्नुपर्छ, समयले पनि यसरी खुल्टे फेर्यो नि हजुर, हिजोको दुले चोरलाई आज सलाम गर्नुपर्छ। अब थोरै अघि कुराकानीमा तपाईँले भन्नुभयो कविता पनि लेख्थे भनेर, अरू कुन कुन विधामा चाहिँ तपाईँ कलम चलाउनुहुन्छ साहित्यको?
सुरुमा मैले डिग्री अध्ययन गर्दै गरेको अवस्थामा यो अनुसन्धानसँग र चाहिँ त्यसपछि आएर यो चाहिँ के अरे डिग्रीको विद्यार्थी भएका बेलामा गुरुहरूले जुन दिनुभएको सिद्धान्तहरू थिए समालोचनाका, समालोचनाका सिद्धान्तहरू मलाई बहुत मन परेर चाख लाग्ने विषयवस्तु पनि रह्यो त्यति बेला, र मैले त्यति बेला गुरुहरूसँग सिकेँ समालोचनाबाट। सुरुमा समालोचनाका केही आर्टिकलहरू छन् मैले चाहिँ अब विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन्, तर त्यसको पुस्तकाकार रूपमा पुग्ने, ठेलीको रूपमा पुग्ने गरेको भएन, भएको छैन, त्यो प्रकाशन गर्न सकेका छैन। छन् त छन्, तर अब सबै प्रकाशनको अवस्थामा पुग्न सकिनँ। त्यहाँबाट सुरुवात गरे हो, अब सानो केटाकेटी अवस्थादेखि कविता लेखियो, त्यसपछि अब डिग्रीको अध्ययनमा पुगेपछि मैले समालोचनालाई अलिक प्यारो माने केही समय, र अहिले चाहिँ अब यो यसरी आएको छु। निबन्ध केही छन्, दुई चारवटा, आठ दसवटा होला, र त्यसपछि यो जुन गजल पनि केही लेखेको छु, गजलमा पनि अलिअलि छन्, तर प्रकाशितको हिसाबले चाहिँ अब छैन, पत्रिकाहरूमा प्रकाशित भएको छन् बेला बेला।
मुक्तकको मह चाखेपछि
अन्त जान मन लागेछ,
अन्त जान
छैन, अझै पनि अलिक प्यारो चाहिँ समालोचनाको क्षेत्र चाहिँ अझै प्यारो छ, अझै प्यारो छ मुक्तक र समालोचना, अब मलाई मन परेको चाहिँ अहिले आएर।
अब मुक्तक नै सुनौ हामी,
मुक्तक नै सुनौ। चर्को नारा पुरानै पारा, हात लाग्यो शून्य पछुताए सारा। एकदम संक्षिप्तमा अब यो यो यसलाई पनि मुक्तकै ढाँचामा ढाल्न सकिन्छ भन्ने हिसाबले यो एकदम संक्षिप्त लेखेको छु मैले।
मुक्तकै मजा लिइराखेका छौँ आदरणीय श्रोता। यो समयमा मसँग मुक्तकार बाबुराम पोखरेल हुनुहुन्छ, विराटनगर 3 उहाँको घर हो, उहाँसँगै म भलाकुसारी गरिरहेको छु अनि मुक्तकको मजा हामी चाखिराखेका छौँ। मुक्तक सुनौ।
यो त सोझालाई छक्क्याउने पारा रहेछ, पुरा गर्नै पर्ने उसको अभिभारा रहेछ। यो त सोझालाई छक्क्याउने पारा रहेछ, पुरा गर्नै पर्ने उसको अभिभारा रहेछ। ठूलो जन्तु हात्तीलाई हेर्दा थाहा पाए, देखाउन मात्र उम्रिएको त्यहाँ दारा रहेछ। देखाउन मात्र उम्रिएको त्यहाँ दारा रहेछ। अर्को पनि भनिहाले, कडा मनको मान्छे रहेछु, ढुङ्गो जस्तै साह्रो भयो, सबका इच्छा मिलाउन मलाई औधी गाह्रो भयो। कडा मनको मान्छे रहेछु, ढुङ्गो जस्तै साह्रो भयो, सबका इच्छा मिलाउन मलाई औधी गाह्रो भयो। आफ्नै लागि सोचिरहन्छु, आफ्नै भलो गर्ने म हुँ। आफ्नै लागि सोचिरहन्छु, आफ्नै भलो गर्ने म हुँ। कुर्सी भन्ने चिजै मलाई प्राण भन्दा प्यारो भयो। कुर्सी भन्ने चिजै मलाई प्राण भन्दा प्यारो भयो।
कुर्सीले
अलि व्यङ्गात्मक
हजुर गाह्रो बनाएको छ। अब मैले यो चाहिँ जिज्ञासा योभन्दा अघि अन्य मुक्तकारहरूलाई पनि राखेको हो, मलाई थोरै तपाईँसँग पनि जान्न मन लाग्यो। अब यो के छ भने नि, विभिन्न ठाउँमा हामीले कविताको एकल वाचन देख्छौँ, गजलको एकल वाचन देख्छौँ, अब मुक्तक यति तगडा भएर अहिले देशव्यापी रूपमा फैलिएको छ, तर अहिलेसम्म पनि हामीले मुक्तकको एकल वाचन भएको चाहिँ देख्न पाएका छैनौँ। के गर्नुपर्छ मुक्तकारले अझै जस्तो लाग्छ, किन यो माहौल जुरिराखेको छैन?
यसमा दुईवटा पक्षबाट हेर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। एउटा कस्तो भने, मुक्तक आफैमा यो यस्तो संक्षिप्त र चटनी भनौँ न, चटनी प्रकृतिको चाहिँ विधा हो। त्यसले गर्दा चटनी मात्रैको एकल कस्तो होला भन्ने एउटा पक्ष पक्षबाट हेर्नुपर्ने, चटनी मात्रैको भान्सा कस्तो होला भन्ने पक्षबाट हेर्नुपर्ने हुनसक्छ एउटा एउटा पक्ष भने। दोस्रो पक्ष चाहिँ अब हजुरले नै अब जुन जिज्ञासा राख्नुभयो त्यसमा अलिकति क्लू दिए जस्तो मैले महसुस गरिराखेको छु। त्यस सन्दर्भमा हेर्दाखेरि चाहिने अब केही अब एकल वाचन गर्न त्यस्तो अप्ठ्यारै चाहिँ पर्ने होइन, अब गर्न पनि सकिने चाहिँ हो, तर के हुनुपर्छ भन्दा अलिकति स्वादमा चाहिँ फरक पनि ल्याउनै पर्छ। फेरि एकै प्रकारको एकै पद्धतिको हिसाबले गयो भने चाहिँ चटनी मात्रैको भान्सा जस्तो बन्न पुग्छ भने, त्यसमा स्वादमा विविधता ल्याउन सक्ने गरी मुक्तकारहरू तयारी चाहिँ रहनुपर्ने हुन्छ एकल वाचनमा, नत्र भने अलि रुखो हुनसक्ने पनि आउन सक्छ। अब रुखो बिच विधा हुँदै होइन, यसलाई चाहिँ बिच बिचमा च्वाट च्वाट दिने विधा हो, तर अब सुरुदेखि अन्तिमसम्म एकैजनाको मात्रै गयो भनेदेखि अलि प्रभावकारी हुन्न कि भन्ने पक्ष पनि सँगसँगै हेर्नुपर्छ कि जस्तो लाग्छ। यो दुइटै तरिकाबाट जानुपर्छ होला।
दर्शकले श्रोताले मुक्तकारहरूलाई पनि त्यो स्थानमा देख्नुहोस्, भेट्नुहोस्, अनि उहाँहरूले सोचे जस्तै आनन्द, पाठकले हाम्रो श्रोता दर्शकले सोचे जस्तै आनन्द मुक्तकारबाट पाउनुहोस्, यही हामीले नि आशा गर्यौँ होइन। मुक्तक सुनौ।
रट्ठा पट्ठा जिम्मेवारी आजदेखि फेरिएछ पालो, रट्ठा पट्ठा जिम्मेवारी आजदेखि फेरिएछ पालो, एउटा मैलो मैलो झुम्रो जस्तो निकालेर फालो। रट्ठा पट्ठा जिम्मेवारी आजदेखि फेरिएछ पालो, एउटा मैलो मैलो झुम्रो जस्तो निकालेर फालो। पैतृक हो रे खानदानी त सुन्छु गाई गुई हल्ला, पैतृक हो रे खानदानी त सुन्छु गाई गुई हल्ला। हल्का गन्दा आउँदै थियो हिङ बाँधेको टालो, हल्का गन्दा आउँदै थियो हिङ बाँधेको टालो। अर्को पनि भनिहाले, जहिले पीडा रूपी उष्णतामा मातृत्वमा रुज्दा हुन्छ, ब्रह्म सत्य जगत मिथ्या जान्नेसँग बुझ्दा हुन्छ। जहिले पीडा रूपी उष्णतामा मातृत्वमै रुज्दा हुन्छ, ब्रह्म सत्य जगत मिथ्या जान्नेसँग बुझ्दा हुन्छ। धर्म निम्ति तीर्थाटनको कथा रस्तै धाउनु पर्छ किन, धर्म निम्ति तीर्थाटनको कथा रस्तै धाउनु पर्छ किन। शाश्वत देउता खोज्ने भए आमालाई नि पुज्दा हुन्छ, शाश्वत देउता खोज्ने भए आमालाई नि पुज्दा हुन्छ। अब अलिक फरक प्रकृतिको, क्षमता बिना काम सफल कहीँ हुँदैन, बिना सफलता कसैको रजाई हुँदैन। क्षमता बिना काम सफल कहीँ हुँदैन, बिना सफलता कसैको रजाई हुँदैन। यति कुरा जसलाई पनि थाहा हुनुपर्छ, यति कुरा चाहिँ जसलाई पनि थाहा हुनुपर्छ, बोका नारे र ठुला खलामा दाई हुँदैन। बोका नारे र ठुला खलामा दाई हुँदैन।
थोरै अब तपाईँको बारेमा नि बताइदिनुहोस् न, यत्रो कुराकानी गर्दै आइयो होइन, अब थोरै तपाईँको बारेमा पनि श्रोताहरूले जान्न बुझ्न खोजिरहनु भएको होला, के गर्नुहुन्छ, कसरी दिनचर्याहरू बितिराखेका छन्, कहाँ आबद्ध हुनुहुन्छ, यस बारेमा पनि थोरै सेयर गरिदिनुहोस् न।
हुन्छ, मेरो घर चाहिँ विराटनगर हो, वार्ड नम्बर 3, हजुरले अघि नै बताइसक्नु भएको छ। म बाबुराम पोखरेल, म यो शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ शैक्षिक तालिम केन्द्र इलाममा कार्यरत छु अहिले।
त्यही भएर तपाईँले अघि शिक्षासँगै सम्बन्धित भएको किताब निकालेको कुरा गर्नुभएको।
मेरो अब कामको सन्दर्भले गर्दा शिक्षासँग म बढी आबद्ध रहेँ।
हजुर,
50 सालदेखि अहिलेसम्म 24 वर्ष भयो शिक्षा क्षेत्रमा काम गरेको, शिक्षा मन्त्रालय अन्तर्गत काम गरेको। अहिले चाहिँ उपसचिव तहमा कार्यरत रहेको छु, त्यसैले गर्दा अब यो साहित्यको लागि बढी समय दिन पनि अलि मैले निकै प्रयत्न गर्नुपर्ने हुन्छ, किन अफिसको समयलाई पनि ख्याल गर्नुपर्ने र फुर्सदको समयमा मात्रै साहित्यलाई समय दिन सक्ने अवस्था रहेको छ। त्यसैले गर्दा मैले चाहिँ अलि समय निकाल्न पनि थोरै अब काममा बाधा नपारिकन निकाल्नुपर्ने भावनाले त्यो पनि प्रयत्न मैले मिलाउनु पर्ने गर्नुपर्ने हुन्छ।
कार्यालय इलाम
हजुर, अहिले वर्तमान समयमा इलाम
इलाम त साहित्य सिर्जनाको लागि बडो उर्वर ठाउँ हो, प्रकृतिले तपाईँमा कतिको ठुलो रोल खेलिरहेको छ लेखनमा अहिले इलाम पुगेपछि।
एकदम 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 राम्रो। अब इलाम पुगेपछि मेरो मुक्तक रचनामा
हजुर हजुर
अलि घना सिर्जनामा त्यसले चाहिँ सहयोग पुर्याए, सिर्जना अलिक घना भएको छ इलाम गएपछि।
आनन्दको मौसम,
आनन्दको मौसम पनि छ, समयले पनि अब त्यहाँ चाहिँ प्रकृतिले पनि साथ दिएको छ, समय निकाल्न पनि सकिन्छ, बिहान बेलुका पनि चाहिँ यसो घुम्न निस्किँदा पनि यसो बाटातिर निस्क्यो भने पनि एउटा मुक्त फुरिहाल्छ।
हजुर हजुर,
त्यो त्यो अवस्था छ,
इलामको वातावरण नै त्यस्तै छ। मुक्त सुनौ हामी।
आज मलाई अर्ना र बाघ भिडे जस्तो भएको छ, सिङ्गो मुटुलाई दुई टुक्रामा गिडे जस्तो भएको छ, बिछोडको पीडा कस्तो सध्य जिउ कहीँ छैन, बिछोडको पीडा कस्तो सध्य जिउ कहीँ छैन, गिटीमाथि नाङ्गै घोडा टेकी हिँडे जस्तो भएको छ, गिटीमाथि नाङ्गै घोडा टेकी हिँडे जस्तो भएको छ।
अर्को अर्को पनि सुनौ त यस्तै मिठो मुक्त।
हुन्छ ठिक छ। म त थारो गाई शुक्ला फाँटको भए झुक्क्याइरहने निम्तो उही ढाँटको भए, म त थारो गाई शुक्ला फाँटको भए झुक्क्याइरहने निम्तो उही ढाँटको भए, म त धोबीको इमान्दार कुकुर हजुर, म त धोबीको इमान्दार कुकुर हजुर, हिजो आज त घर न घाटेको भए, हिजो आज त घर न घाटेको भए।
अब तपाईँले अहिलेसम्म होइन मुक्तक लेख्दै आउँदा को अनुभवले
हजुर
अबका मुक्तकहरू चाहिँ कस्तो लेखिनुपर्छ भन्छ भित्री मनले?
साहित्य सिर्जना नै अब समाजको एउटा चाहिँ ऐना हो भन्ने मनपर्छ, भन्नु मनपर्छ मलाई। समाजका कुराहरूलाई नै टिपेर चाहिँ साहित्यले बोक्न सक्नुपर्छ र समाजमा केही न केही अब विसङ्गत अवस्थामा रहेका अवस्थाहरूलाई केही न केही परिवर्तन ल्याएर सहज समाज र सहज चाहिँ जीवनयापनलाई अलिकति भए पनि टेवा पुर्याउन सकोस् भन्ने गरी साहित्य सिर्जना भइदियो भने समाजले पनि केही उपलब्धि हासिल गर्छ कि भन्ने हो। र दोस्रो कुरा अब मनोरञ्जनको कुरा सँगसँगै जोडिनुपर्छ, साहित्यमा त आनन्द आउनुपर्छ, आनन्दानुभूतिको कुरा पनि साहित्यसँग सँगसँगै आउनुपर्ने हुन्छ र आनन्दले मात्रै भएन, त्यो समाजलाई परिवर्तन र सकारात्मक परिवर्तनको लागि पनि केही न केही टेवा पुर्याओस्, मानवको चेतनामा अभिवृद्धि आओस् भन्ने पक्षका कुराहरू, सैद्धान्तिक कुराहरूलाई पनि समेटेर चाहिँ अब सुन्दर साहित्य सिर्जना हुनुपर्छ, सुन्दरता त आवश्यकै हुन्छ।
त्यो अनुसारको त्यस किसिमको मुक्तक लेख्नुपर्छ भन्ने हो, अनि हामी त्यही किसिमका मुक्तक सुनि पनि रहेका छौँ। मुक्तक सुनौ,
मुक्तक सुनौ है। ऊ आँसुमा अरूको रमाएर हाँसिरहेछ, ऊ आँसुमा अरूको रमाएर हाँसिरहेछ, चाहिने त केवल उसलाई फाँसिरहेछ, ऊ आँसुमा अरूको रमाएर हाँसिरहेछ, चाहिने त केवल उसलाई फाँसिरहेछ, ब्रह्माको सुन्दर सृष्टिमा त के दोष छ र, ब्रह्माको सुन्दर सृष्टिमा त के दोष छ र, यहाँ पालनकर्ता विष्णुकै बदमासी रहेछ, यहाँ पालनकर्ता विष्णुकै बदमासी रहेछ।
अर्को अर्को सुनौ त।
गाडीभित्र यात्रु भन्छन् पिङमा बसे जस्तो, गाडीभित्र यात्रु भन्छन् पिङमा बसे जस्तो, जेडसम्म यात्रा गर्दा पाउडर घसे जस्तो, गाडीभित्र यात्रु भन्छन् पिङमा बसे जस्तो, जेडसम्म यात्रा गर्दा पाउडर घसे जस्तो, असार साउन लागेपछि यात्रा गर्नु पर्दा, असार साउन लागेपछि यात्रा गर्नु पर्दा, पुले गरौ हिल ल्याउन ट्र्याक्टर पसे जस्तो, पुले गरौ हिल ल्याउन ट्र्याक्टर पसे जस्तो।
अर्को अर्को सुन्नु त। अर्को
पाक्दैन जो फल रुखमा अझै फलेर के हुन्छ, पाक्दैन जो फल रुखमा, अझै फलेर के हुन्छ? कोइलाका लागि परालको आगो बलेर के हुन्छ? पाक्दैन जो फल रुखमा, अझै फलेर के हुन्छ? कोइलाका लागि परालको आगो बलेर के हुन्छ? मान्छेको बानी नतिजा हेर्छ नियाली नियाली, मान्छेको बानी नतिजा हेर्छ नियाली नियाली, चियाको गिलास भित्रको तुफान चलेर के हुन्छ? चियाको गिलास भित्रको तुफान चलेर के हुन्छ?
आदरणीय श्रोता, रेडियो भिजन तपाईँ सुनिरहनु भएको छ, मुक्तक मालामा छौँ अहिले हामी। हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, अब केही मुक्तक सुनौ न सर तपाईँको।
हस्, पानीले नि भिज्दैन कहिल्यै, आगोले नि छुँदैन। पानीले नि भिज्दैन कहिल्यै, आगोले नि छुँदैन। देखाउन नाटक जस्तो बाहिर बाहिर यो रुँदैन। पानीले नि भिज्दैन कहिल्यै, आगोले नि छुँदैन। देखाउन नाटक जस्तो बाहिर बाहिर यो रुँदैन। ताजमहल अहिले पनि बोलिरहेको छ यही, ताजमहल अहिले पनि बोलिरहेको छ यही, माया जस्तो दिगो वस्तु संसारमा केही हुँदैन। माया जस्तो दिगो वस्तु संसारमा केही हुँदैन।
हाम्रोमा पनि रानी महल छ,
रानी महल छ पाल्पामा।
हजुर हजुर, अर्को अर्को सुनौ। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ, अब यो चाहिँ भन्थे भन्थे भनेर जुन राखिरहनु भएको छ नि, त्यो मुक्तक चाहिँ सुनौ न अब।
हस् हस् ल। धन बिनाको मनलाई देख्छु कतै दुखी, सम्पत्ति छ मुटुभरि म त सधैँ सुखी। धन बिनाको मनलाई देख्छु कतै दुखी, सम्पत्ति छ मुटुभरि म त सधैँ सुखी। प्रकृति र पौरुषको तादात्म्यता कस्तो, प्रकृति र पौरुषको तादात्म्यता कस्तो। घाम जता उतै ढल्क्यो पुष्प सूर्यमुखी, घाम जता उतै ढल्क्यो पुष्प सूर्यमुखी।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, अन्त्यमा यो समय हामीलाई उपलब्ध गराउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको आउन लागेको नयाँ मुक्तक सङ्ग्रह शब्द चित्र छिट्टै पाठक श्रोता समक्ष आओस्, यही हाम्रो कामना। तपाईँलाई अन्त्यमा कार्यक्रम मुक्तकमाला सुनिरहनु हुने प्रिय मुक्तकिला मनहरूलाई के भन्न चाहनुहुन्छ?
मुक्तक एउटा अत्यन्त यो चोटिलो विधा र सुन्दर विधा, सजावटले सुन्दर बनेर सानो सानो विधाभित्र छोटो कुराले व्यापक भाव ओगटेको विधा, ओगट्न सक्ने विधा भावनाले यसैभित्र चाहिँ आफ्ना मनका भावनाहरूलाई संक्षिप्तमा चाहिँ भनिन्छ, अब चाहिँ गागरमा सागर अटाउने विधा भनेर पनि भन्ने गरिएको पाइन्छ, र त्यही भन्न मलाई पनि मन लाग्छ। संक्षिप्तताभित्र व्यापक अर्थ ओगट्ने विधा भावनाले यही विधालाई त्यही प्रकृतिमा त्यही संरचनाभित्र रहेर मुक्तकको एउटा उत्थानको लागि र यसले पनि साहित्यले दिने जे जस्ता आनन्दानुभूति र चाहिँ समाजको लागि दिन सक्ने योगदानहरू जे जस्तो हो त्यही भित्र रहेर चाहिँ मुक्तको पनि प्रगति होस्, उन्नति होस्, यो शुभकामना पनि छ। र सम्पूर्ण पाठ श्रोता वर्गमा पनि म हार्दिक यही अनुरोध पनि गर्छु र मुक्तको प्रगति रहोस्। जय मुक्त।
धन्यवाद। श्रोता, उहाँ हुनुहुन्थ्यो मुक्तककार बाबुराम पोखरेल। कार्यक्रम मुक्तकमाला तपाईँ नियमित सुन्नुहुन्छ, नि सुन्ने चाह हुनाउँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज, फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल, रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com अनि त्यस्तै मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर रेडियो भिजनको मुक्तकमाला तपाईँले त्यहाँ पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो, प्रतिक्रिया बाँड्न मनभयो भने मुक्तकमालाको फेसबुक पेज, फेसबुक आइडीमा पठाउन सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तकमाला@gmail.com मेल गर्न सक्नुहुन्छ। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। प्रविधि संयोजनको निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद। मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन मण्डारी आजलाई पनि बिदा चाहन्छु। हस्त श्रोता, मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन्। नमस्कार, जय मुक्त। Thank you.
Thank you.